यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। युवा जनशक्ति पलायन रोक्न सम्बद्ध सबै गम्भीर बन्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। अर्थ मन्त्रालयद्वारा आगामी आर्थिक वर्ष 2082-83 बजेट निर्माण शुरू। सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली जिल्लामा हिमपात। र इजरायल हमास युद्धविरामको पहिलो चरणको म्याद आज सकिँदै दोस्रो चरणको वार्ता अनिश्चित। राष्ट्रपति रामचन्द्र पौडेलले देश र जनताका लागि अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोट सहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपील गर्नुभएको छ। कास्कीको पोखरा महानगरपालिका 18 सराङकोटमा आयोजित कार्यक्रममा आज सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायनबाट मुलुकलाई जोगाउन सम्बद्ध सबै गम्भीर बन्न आग्रह गर्नुभयो। वर्षासँगैको हिमपातपछि सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। बाजुराको ऐतिहासिक पर्यटकीय स्थल पोरखेगढ़ी लगायत बाजुराका उच्च लेखाली भेगमा यो वर्ष 5 पटक हिमपात भएको हो। बिहिबार दिउँसोबाट शुरू भएको वर्षासँगैको हिमपातले बाजुराका उच्च लेखाली भेग स्थित हिमालहरू सेताम्य बनेका छन्। जिल्लाको बढ़ीमालिका र बुढ़ीनन्दा नगरपालिकाको सिमानामा अवस्थित नेपालका ऐतिहासिक र सांस्कृतिक रूपमा महत्वपूर्ण गढ़ी मध्येको एक पोरखे गढ़ीमा हिमपात भएसँगै आन्तरिक पर्यटकहरू बढ़न थालेका छन्। यस्तै लगातारको वर्षा र हिमपातपछि नागमा गमगढ़ी सड़क अवरूद्ध भएको छ। मुगुलाई कर्णाली राजमार्गमा जोड़ने र रारा जाने पर्यटकीय मार्ग हिमपातपछि अवरूद्ध भएको हो। गोर्खा जिल्लाको चुमनुब्री गाउँपालिका वड़ा नम्बर 1 स्थित साम्दो क्षेत्रमा पनि विगत 3 दिनदेखि परेको हिमपात अझै रोकिएको छैन। इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान भोलिदेखि शुरू हुँदैछ। एक महिनासम्म चल्ने रमजान पर्वमा इस्लाम धर्मावलम्बीहरू दिनमा निराहार रोजा बस्ने र बेलुकाको नमाजको आजान सुनेर रोजा खोल्ने अर्थात खानेकुरा खाने चलन छ। शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्ने मान्यता रहे पनि नाबालक बिरामी घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन। उर्दू क्यालेण्डर अनुसार हिजरी सम्वतको रमजान महिना 9 महिना हो। रमजान महिनामा मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको र अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ। व्रत बस्न आज साँझ इस्लाम धर्मावलम्बीहरूले चन्द्रमा हेर्ने गर्दछन्। काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने 5,000 देखि 15,000 रूपियाँसम्म जरिवाना गराउने भएको छ। कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउण्ड तथा परिसरको फोहोर मैला सड़क फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने राख्ने वा थुपार्ने जस्ता कार्य गरेमा 5,000 देखि 15,000 रूपियाँसम्म जरिवाना गर्ने भएको हो। यसैबीच कामपाले फोहोर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउनका लागि 32 ओडामा 6 क्षेत्र निर्धारण गरी काम गर्ने विभागले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले सरकारले सदनमा प्रस्तुत गरेका अध्यादेश पारित हुने बताउनु भएको छ। हिमालयन आँखा अस्पतालको 32 वार्षिकोत्सवको अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा संचार मन्त्री गुरूङले सुशासन प्रवर्धन र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने गरी सरकारले अध्यादेश ल्याएकाले पारित गर्नुपर्ने बताउनुभयो। संचार मन्त्री गुरूङले सामाजिक सञ्जाल विधेयकले प्रेस स्वतन्त्रतामाथि कुनै हनन नहुने बरू छाड़ातन्त्रलाई नियन्त्रण र नियमन गर्ने बताउनुभयो। गृहमन्त्री रमेश लेखकले लागू औषध मुक्त समाज निर्माणका निम्ति लागू औषध विरूद्धको महाअभियानलाई देशव्यापी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। काठमाण्डु उपत्यका प्रहरी कार्यालयले आजदेखि शुरू गरेको लागू औषध विरूद्धको महाअभियान उद्घाटन समारोहमा गृहमन्त्री लेखकले लागू औषध प्रयोगकर्ता परिवार हुँदै समाजकै लागि घातक हुने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण पीएसबी नेपाल टेलिभिजन इटरी च्यानलको आयोजनामा सार्वजनिक सेवा प्रसारणमा इन एनटीभी इटरी विषयक विचार गोष्ठी सम्पन्न भएको छ। नेपाल टेलिभिजन इटरी च्यानलमा आयोजित विचार गोष्ठीमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले राष्ट्रिय एकता विपद र समृद्धिको विषयलाई पीएसबीले विशेष प्राथमिकता दिएर अघि बढ़ने बताउनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपाल संचालक समितिका सदस्य डाक्टर भूमिराज चापागाईले पीएसबीले प्रसारण गर्ने कार्यक्रम आम नागरिक केन्द्रित हुनुपर्ने बताउनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका निर्देशक पुष्कर राज गौतम र सार्वजनिक सेवा प्रसारण नेपाल एनटीभी इटरी च्यानल प्रमुख बसन्त रूपा खेतीले रेडियो नेपाल र नेपाल टेलिभिजन एउटै संस्थामा रूपान्तरण भएपछि आवाजविहीन जनताको आवाज उजागर गर्ने विषयमा काम गर्न थप सहज भएकोमा जोड़ दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्ट्याउने खेल भइरहेको आरोप लगाउनु भएको छ। जनतासँग माओवादी तराई मधेस जनजागरण अभियान अन्तर्गत आज सिराहा सदरमुकाममा आयोजित जनसभामा अध्यक्ष प्रचण्डले विगतका कमजोरी सच्याएर मधेसी जनतासँग पुनः गहिरो सम्बन्ध कायम गर्न आफूहरूले हुलाकी अभियान शुरू गरेको बताउनुभयो। जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रीय समितिको बैठक भोलिदेखि बस्ने भएको छ। ललितपुरमा भोलि बस्ने बैठकमा वर्तमान राजनैतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजना लगायतका विषयमा छलफल हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले कानूनी बाधालाई हटाउन र त्यसका लागि नमिलेका कानूनलाई परिवर्तन गर्न अध्यादेश ल्याइएको बताउनु भएको छ। सिन्धुलीमाढीमा आज आयोजित कार्यक्रममा मन्त्री अधिकारीले भूमिहीन दलित सुकुम्बासी अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने पक्षमा सरकार रहेकोले लाल पूर्जा नपाएकालाई लाल पूर्जा दिने काम गरिरहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14## गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कंग्रेसका नेता शेखर कोइरालाले विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताउनु भएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै वहाँले 2082 भित्रै महाधिवेशन गर्नुपर्नेमा जोड़ दिनुभयो। मकवानपुरको कैलाश गाउँपालिकाले कैलाश र वैकुण्ठ क्षेत्र जोड़ने गरी जिप लाइन निर्माण गरेको छ। गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले 88 लाख रूपियाँको लागतमा करिब 1200 मिटर लामो जिप लाइन निर्माण गरिएको बताउनुभयो। कञ्चनपुरको बेलौरी नगरपालिकाले अति विपन्न 15 परिवारलाई सुरक्षित आवास उपलब्ध गराएको छ। नगरपालिका र गैर सरकारी संस्था निट्सको संयुक्त लागतमा सुरक्षित आवास कार्यक्रम अन्तर्गत रतनपुरका 10 र भूडाका 5 गरी 15 परिवारलाई सुरक्षित आवास उपलब्ध गराइएको हो। यस वर्षको दण्डपाणी नन्दकुमारी अर्जाल स्मृति राष्ट्रिय पुरस्कार मानवाधिकारवादी तथा महिला सशक्तिकरणकी अभियन्ता मोहना अन्सारीलाई प्रदान गरिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा 50,000 रूपियाँ राशिको पुरस्कार अभियन्ता अन्सारीलाई प्रदान गरिएको स्मृति केन्द्रका महासचिव कपिल चन्द्र खनालद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। इजरायल हमास युद्धविरामको पहिलो चरणको म्याद आज सकिँदैछ। स्थायी युद्धविराम सुरक्षित गर्ने अर्को चरणको युद्धविरामको संकेत भने अझै अनिश्चित रहेको छ। सन् 2023 अक्टोबर 7 हमासले इजरायलमाथि गरेको आक्रमणपछि शुरू भएको 15 महिनाभन्दा बढ़ी लामो युद्धपछि जनवरी 19 युद्धविराम लागू भएको थियो। शुरूको 6 हप्ताको अवधिमा गाजाका लड़ाकूहरूले इजरायली जेलमा रहेका सयौं प्यालेस्टिनी कैदीहरूको बदलामा 25 जना जीवित बन्धकहरूलाई मुक्त गरेका थिए भने अन्य 8 जनाको शव इजरायललाई फिर्ता गरेका थिए। बदलामा इजरायली सुरक्षा नियन्त्रणमा रहेका 1,900 कैदीबन्दी रिहा भएका छन्। युद्धविरामको दोस्रो चरणले गाजामा रहेका 10 जनौं बन्धकहरूको रिहाई सुनिश्चित गर्ने र युद्धको थप स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। आज बिहानसम्म सहमतिको कुनै संकेत नदेखिएको भन्दै हमास स्रोतले इजरायलले दोस्रो चरणको वार्ताका लागि ढिलाइ गरेको आरोप लगाएको छ। इन्टरनेशनल क्राइसिस ग्रुप थिंक ट्याङ्कका म्याक्स रोडेनबेगले दोस्रो चरण तत्काल शुरू हुने अपेक्षा गर्न नसकिने बताउनुभयो। इजरायली रक्षा मन्त्री इजरायल कार्जले दोस्रो चरणको साटो पहिलो चरणको विस्तार अन्तर्गत थप बन्धकहरूलाई मुक्त गर्नु इजरायलको प्राथमिकता रहेको बताउनु भएको छ। हमासले आक्रमणका क्रममा कब्जामा लिएका 251 बन्धक मध्ये 58 जना अझै गाजामा रहेका छन्। इजरायली सेनाले कुल बन्धक मध्ये 34 जनाको मृत्यु भइसकेको पुष्टि गरेको छ। भारतको उत्तरी राज्य पंजाबमा आज एक घरको छाना खस्दा एकै परिवारका पाँच सदस्यको मृत्यु भएको छ। प्रहरीका अनुसार जीर्ण अवस्थामा रहेको घरमा परिवारका सदस्य सुतिरहेका बेला छत खसेको थियो। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले बजेट तर्जुमा कार्यतालिका बजेट क्यालेण्डर तयार पारी आगामी आर्थिक वर्ष 2082-83 बजेट निर्माणको काम शुरू गरेको छ। राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा सिलिङभित्र रही आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढ़ेको अर्थ मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि 19 खर्ब रूपियाँ हाराहारीको बजेट सिलिङ उपलब्ध गराइसकेको छ। बजेट तयारीका लागि सबै विषयगत मन्त्रालयलाई पनि बजेट सिलिङ दिइसकिएको अर्थ मन्त्रालयले जनाएको छ। पर्यटन प्रवर्धनका लागि गोर्खामा पर्ने प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्म पदयात्रा शुरू गरिएको छ। गोर्खा नगरपालिका र शहीद लखन गाउँपालिकाको सहयोगमा जिल्लाको दुई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रवर्धनका लागि रोटरी क्लब अफ गोर्खाको आयोजनामा पदयात्रा थालिएको हो। मनकामना मन्दिर दर्शनका लागि जाने भक्तजन गोरखकाली मन्दिरमा पनि पुग्ने अवस्थाको सिर्जना गर्न पदयात्रा महत्वपूर्ण हुने अपेक्षा गरिएको रोटरी क्लब अफ गोर्खाका अध्यक्ष विनोद कुमार बस्नियातले बताउनुभयो। कपिलवस्तुको यशोधरा 3 बहडिलवाको पूरै गाउँ कृषि र पशुपालनलाई व्यावसायिक रूपमा अगाडि बढ़ाएपछि अहिले त्यहाँका प्रत्येक घर परिवारको जीवन स्तरमा सुधार आएको छ। उत्पादित सामग्रीले सहज रूपमा बजार पाउँदै गएपछि शुरूका दिनमा आफ्नै उपभोगका लागि मात्र काम गर्ने बहडिलवाका किसान अहिले व्यावसायिक रूपमा अघि बढ़ेका यशोधरा 3 वडा सदस्य निरञ्जन यादवले बताउनुभयो। उता शुक्रबार बिहानैदेखि हिमपात र वर्षा हुँदा जुम्लाका किसान खुशी भएका छन्। ढिलो गरी वर्षासँगै भएको हिमपातपछि आकाशे पानीको पर्खाईमा रहेका किसान खुशी भएका हुन्। यस वर्ष गत सोचदेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए।
अब खेल समाचार रमेश टमटाबाट।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली खेलाड़ी प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाड़ी 2081 सम्मानित भएकी छिन्। यंग स्टार फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा प्रीतिलाई 1,00,000 रूपैयाँ सहित फाउण्डेशनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाड़ी ललित विक्रम शाहले सम्मान गर्नुभयो। काठमाण्डुमा गत कार्तिकमा भएको साफ च्याम्पियनशीप र हालै सम्पन्न 4 सम्मिलित महिला च्याम्पियनशीपमा उहाँको उत्कृष्ट प्रदर्शन रहेको थियो। प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत बुद्धिचाल प्रतियोगिताको उपाधि सीएम सुश्रुत दाहालले जितेका छन्। विराटनगरमा सम्पन्न प्रतियोगितामा दाहालले 7 जोड्दै उपाधि जितेका हुन्। धीरन राई दोस्रो, प्रकाश चन्द्र नेपाल तेस्रो भए। पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः 50,000, 25,000 र 15,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्। यस्तै महिलातर्फ शान्ति धिमाल पहिलो, सुशीला गुरूङ दोस्रो र कृति सारा अधिकारी तेस्रो भएकी छिन्। पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एक गण्डकी प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा कास्कीले जीत हासिल गरेको छ। घरेलु टीम कास्कीले नवलपुरलाई 9 पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो। शनिबार सम्पन्न भएको खेलमा नवलपुरले दिएको 900 लक्ष्यलाई कास्कीले 1 क्षतिमा 19.1 ओभरमा लक्ष्य पूरा गरेको हो। आइतबार कास्की र तनहुँ बीचको फाइनल खेल हुने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय कान्त सिग्देलले जानकारी दिनुभयो। दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कपमा आयोजक क्लब ओएसिस सेमी फाइनलमा प्रवेश गरेको छ। क्लब ओएसिस इलामको आयोजनामा शनिबारदेखि इलामको ठूलो टुडी खेलमा भएको उद्घाटन खेलमा आयोजक विजयी भएको छ। ओएसिसले पद्मा स्पोर्टिङ क्लब ओखलढुङ्गालाई 2-0 पराजित गरेको हो। फागुन 24 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी कुल 8 टोलीको सहभागिता रहेको छ।
अब मौसम। आगामी 24 घण्टामा देशका विभिन्न भागमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। युवा जनशक्ति पलायन रोक्न सम्बद्ध सबै गम्भीर बन्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। अर्थ मन्त्रालयद्वारा आगामी आर्थिक वर्ष 2082-83 बजेट निर्माण शुरू। सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली जिल्लामा हिमपात र इजरायल हमास युद्धविरामको पहिलो चरणको म्याद आज सकिँदै दोस्रो चरणको वार्ता अनिश्चित। हवस्त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।